الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم صدق الله مولانا العظيم آج 15 اگست کا دن تھا یہ دن ہمارے ملک کی آزادی کا دن ہے 1947 میں اس ملک کو انگریزوں کے ہاتھ سے آزادی نصیب ہوئی تقریباً 1757 یعنی 1757 سے ہمارا ملک انگریزوں کا غلام بننا شروع ہو چکا تھا 1857 سے پورا ملک پورے طور پر انگریزوں کا غلام بن گیا 1947 میں 15 اگست میں رات کو 12 بجے انگریزوں کے قبضے سے اس ملک کو آزادی نصیب ہوئی بھارت ملک انڈیا بڑا عجیب و غریب ملک ہے سب سے پہلے انسان ہندوستانی ہے سب سے پہلے نبی ہندوستانی ہے سب سے پہلے جنتی ہندوستانی ہے سب سے پہلے حاجی ہندوستانی ہیں سب سے پہلے نسل انسانی हिंदुस्तानी हैं। मेरे ये पांच जुमले आप अच्छी तरीके से याद रखना। इंसान दुनिया में आया, सबसे पहले इंसान हजरत आदम अला नबीना वालेही सलातु वस्सलाम हिंदुस्तान में उतारे गए। ये जो लंका है, हमारे बाजू का छोटा सा द्वीप मुल्क, आयरलैंड जैसा देश, ये लंका, श्रीलंका, ये पहले हमारे हिंदुस्तान का एक हिस्सा था। हमारा हिंदुस्तान, अखंड भारत, ये तो बहुत बड़ा था। उसमें कई टुकड़े हुए, कई हिस्से अलग हुए। लंका अलग हो गया, फिर बाद में दूसरे सब टुकड़े हुए। तो हजरत आदम अलैहि सलातु वस्सलाम जो सबसे पहले इंसान हैं, अल्लाह ताला ने उनको लंका में उतारा, तो गोया पहला मानव, पहला इंसान हिंदुस्तानी। हजरत आदम अलैहि सलातु वस्सलाम अल्लाह के नबी है, तो सबसे पहले नबी, पहले रसूल, पहले पैगंबर, वो भी हिंदुस्तानी हैं। और हमारा अकीदा है कि हर नबी मासूम होते हैं, इसीलिए हर नबी यकीनी जन्नती होते हैं। तो सबसे पहले जन्नती, सबसे पहले इंसान, सबसे पहले अल्लाह के नबी हजरत आदम अलैहिस सलाम, वो भी हिंदुस्तानी हैं। हजरत आदम अलैहिस सलाम हिंदुस्तान में उतारे गए, तो यहां से तकरीबन उन्होंने 40 हज मक्का मदीना के किए, तो सबसे पहले हाजी भी हिंदुस्तानी बने। और हजरत आदम अलैहिस सलाम की औलाद इसी मुल्क में शुरू हुई, लिहाजा इंसानी नस्ल, मानव वंश वेला, वो भी इसी मुल्क से चलना शुरू हुआ। अब आपको समझ में आ गया होगा कि पहला इंसान हिंदुस्तानी, पहले नबी हिंदुस्तानी, पहले जन्नती हिंदुस्तानी, पहले हाजी हिंदुस्तानी, पहले नस्ल इंसानी वो हिंदुस्तानी। अल्लाह ने इस मुल्क को बड़े अजीब व गरीब फजीलत, खूबी, इम्तियाजी खसूसियतों से नवाजा है। हजरत आदम अलैहि सलाम जब दुनिया में तशरीफ लाए, माँ हव्वा जब दुनिया में आई, तो उनके साथ जन्नत की जो जो चीजें उतारी गई, उसके अंदर एक चीज है ऊद की लकड़ी और एक है संदल की लकड़ी। ये दोनों के बीच ये जन्नती पत्तों की बरकत है कि हजरत आदम अलैहिस सलाम जन्नत से जो पत्ते लेकर के आए, वो पत्ते हिंदुस्तान के अंदर इधर उधर बिखर गए, और उसकी बरकत से ऊद और संदल की लकड़ी हमारे मुल्क में उगती है। ये जो आसाम, मणिपुर वगैरह का इलाका है, वहाँ ऊद की लकड़ी होती है, बहुत महंगी होती है। आप कभी दुबई में, शारजाह में, मक्का में, मदीना में, जिद्दा में ऊद की असली लकड़ी का भाव पूछना, तो वो किलो के ऊपर बिकती है, लाख, सवा लाख, डेढ़ लाख रुपये किलो लकड़ी। ये जो खुशबूदार लकड़ी, वो हजरत आदम अलैहिस्सलाम जो जन्नत की पत्तियां साथ में लाए, اس کی برکت سے یہ عود کی لکڑیاں ہمارے ملک میں اگتی ہے. سندل جس کو سینڈل ووڈ بھی کہا جاتا ہے وہ بھی بہت خوشبو والا درخت ہے. وہ بھی آدم علیہ السلام کے ساتھ جو جنت کے پتے آئے اس کی برکت ہے. اللہ تعالیٰ نے اس ملک کو عود اور سندل جیسی خوشبو عطا فرمائی. اس ملک کے اندر اللہ تعالیٰ نے بہترین پانی عطا فرمایا, نیچرل منرلز بھرے ہوئے پانیوں کی ندیاں یہاں پر ہے, تالاب ہے, جھیل ہے, سروور ہے, چشمے ہیں, جھرنے ہیں اور واٹر فال ہے, دھود ہے. کتنا بہترین پانی اس ملک کو اللہ نے عطا فرمایا. اسی لیے بہت سے لوگ اس ملک میں اپنے مذہب کے اعتبار سے بعض ندیوں کو بعض دریاؤں کو بہت مقدس مانتے ہیں. ہمارے ایک بزرگ حضرت مولانا یعقوب صاحب نانوتوی رحمت اللہ علیہ کے بارے میں یہ بات مشہور ہے کہ جب آپ نے گنگا ندی کا پانی دیکھا, گنگا ندی کا پانی گولڈن کلر جیسا ہے, سنہری رنگ جیسا ہے, تو آپ تشریف لے گئے گنگوتری پہاڑ پر, اور جہاں سے گنگا ندی شروع ہوتی ہے وہاں تشریف لے گئے اور وہاں جا کر کے مراقبہ کیا. پھر آپ نے بتلایا کہ گنگوتری پہاڑوں میں جہاں سے گنگا ندی نکلتی ہے وہاں اللہ کے کسی نبی کی قبر ہے یا کسی نبی کی قدم مبارک پڑے ہیں جس کی برکت سے گنگا ندی کا اتنا بہترین گولڈن سونیری سورن رنگ کا پانی نکلتا ہے. اس ملک کو اللہ تعالیٰ نے ایسی عجیب و غریب خوبیاں عطا فرمائی. یہاں جو مائنس ہے, یہاں جو بڑی بڑی کان ہے, قدرتی کھان ہے, سونا, ہیرے, لوکھنڈ, پتل, تانبا, قدرتی گیس, پیٹرول, کروڈ آئل, ہر چیز کی مائنس, کھان, کان ہمارے ملک کے اندر موجود ہے. اسی لیے ایک زمانے میں ہمارا ملک سونے کی چڑیا کہا جاتا تھا اور دنیا کے لوگ بھارت کو للچائی ہوئی نظروں سے دیکھتے تھے. لوگ کوشش کرتے تھے کہ بھارت کے اوپر قبضہ جما لیوے, بھارت کے اوپر حکومت چلاوے. بس یہی ناپاک نظر انگریزوں کی, پورٹوگیز لوگوں کی, فرانس کے لوگوں کی ہمارے ملک کے اوپر پڑی. پورٹوگیز لوگ یوروپ سے ہمارے ملک میں آئے, فرانس کے لوگ آئے, انگریز بھی آئے اور انہوں نے ہمارے ملک کے اوپر قبضہ کرنے کی کوششیں کی. سترویں صدی عیسوی جہانگیر مغل بادشاہ جو اکبر بادشاہ کے بڑے بیٹے ہوتے ہیں ان کے زمانے میں انگریزوں نے ہمارے ملک میں آنا شروع کیا. انگریزوں نے ایسٹ انڈیا کمپنی شروع کی اور گورے لوگوں نے بزنس اور ویپار کے نام کے اوپر ہمارے ملک میں آنا جانا شروع کیا. آہستہ آہستہ قدم جمانے کی کوشش کی. 1615 ईस्वी में जब इंग्लैंड में फर्स्ट जेम्स जब वो वहां के प्राइम मिनिस्टर प्रेसिडेंट है, तो उनके राइट हैंड कप्तान विलियम हॉकिंस वो भारत आए, हिंदुस्तान आए और वहां से कीमती तोहफे लेकर आए। जहांगीर बादशाह के पास आया और भारत, हिंदुस्तान और इंग्लैंड के दरमियान में कॉन्सुलेट जनरल एम्बेसेडर एलची सफारती ताल्लुकात कायम हुए। अंदाजा लगाओ कि हमारा भारत हिंदुस्तान कैसा मुल्क होगा कि अंग्रेज लोग खुद सफर करके आ रहे और यहां आकर जहांगीर बादशाह के साथ वो ताल्लुक संबंध, राजकीय संबंध, पॉलिटिकल कनेक्शन की शुरुआत कर रहे हैं। इससे अंदाजा लगाओ कि हमारे हिंदुस्तान के उस जमाने के अंदर कितनी बड़ी वैल्यू होगी। हजरत सुल्तान औरंगजेब आलमगीर रहमतुल्लाह अलैह, उन्होंने 50 साल तक हुकूमत चलाई। ये वो मुगल बादशाह है कि जिनको पूरे 50 साल तक पूरे अखंड भारत, गैर मुनकसिम हिंदुस्तान पर हुकूमत करने का मौका मिला। औरंगजेब के जमाने के अंदर अंग्रेजों ने कभी हिम्मत नहीं की यहां कदम जमाने की। हजरत औरंगजेब रहमतुल्लाह अलैह के जमाने में हमारे देश का मिलिट्री पावर, आर्मी पावर, पॉलिटिकल पावर, पॉलिटिकल सिस्टम इतनी मजबूत थी कि अंग्रेजों को कोई चांस नहीं मिला हमारे मुल्क के अंदर कदम जमाने का। हजरत औरंगजेब रहमतुल्लाह अलैह का इंतकाल हुआ, मुगल एम्पायर धीरे 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 कमजोर होने लगा और अंग्रेजों को मौका मिल गया। हमारे मुल्क की गुलामी के पीछे मुल्क के गद्दारों का बहुत बड़ा हाथ है। जो हिंदुस्तानी थे, जो भारतीय थे, लेकिन इन्होंने अंग्रेजों की लालच में आकर के मुल्क के साथ, देश के साथ गद्दारी की और गद्दारी के नतीजे के अंदर हमारा देश गुलाम बन गया। तो याद रखो, भारत देश की गुलामी की एक बहुत बड़ी वजह, एक बहुत बड़ा रीजन अपने अंदर के गद्दार लोग हैं। फिर धीरे धीरे मुल्क के ऊपर अंग्रेजों ने कब्जा जमाना शुरू किया, अपनी बिजनेस, अपनी तिजारत को संभालने के लिए थोड़े थोड़े हथियार लाने शुरू किए, अपना मिलिट्री पावर धीरे धीरे जमाना शुरू किया और फिर कलकत्ता पोर्ट से मुल्क में ये लोग दाखिल हुए और 1857 में दिल्ली के ऊपर मुकम्मल कब्जा कर लिया। जब देश, मुल्क गुलाम हो गया तो मुसलमानों के तमाम तबके के लोग अंग्रेजों के खिलाफ आजादी हासिल करने के लिए खड़े हुए। उलमाए किराम ने लीडरशिप की, क़ियादत की اور پورے ملک کے اندر آزادی کی جنگ لڑی گئی. انگریزوں نے اس ملک میں آ کر کے کیا کیا مظالم کیے وہ بھی سمجھنے کے قابل ہے. ایک تو ہمارے دیش کو غلام بنایا, یہاں سے ہماری سرکار ہندوستانیوں کی حکومت ختم کی. 1857 میں دلی کے لال قلعے کے اوپر انگریزوں کا جھنڈا جس کو یونین جیک کہا جاتا ہے وہ انہوں نے لہرا دیا, فہرا دیا, اور پورے ملک کو انہوں نے غلام بنا لیا. انگریزوں نے آ کر پہلا کام ٹیکس لاگو کرنے شروع کیے. بڑے بڑے ٹیکس, قسم قسم کے ٹیکس لاگو کیے جس سے ہمارے ہندوستانیوں کی کمر ٹوٹ گئی. دوسرا کام یہ کیا کہ انگلینڈ کے اندر اودھیوگک کرانتی آئی. اودھیوگک جو کرانتی آئی, صنعتی انقلاب آیا, تو اس کی وجہ سے بھارت کا, ہندوستان کا کچا مال بہت کم قیمت کے اوپر انگلینڈ جانے لگا, اور انگلینڈ کے پروڈکٹ, انگلینڈ کی بڑی بنی ہوئی چیزیں بھارت آنے لگی, اور بھارت ان کا بڑا مارکیٹ بن گیا, اور بڑی مہنگی مہنگی قیمتوں کے اوپر وہ یہاں اپنا مال بیچنے لگے. تو رو مٹیریل, کچا مال ہمارے یہاں سے جاتا, بہت سستی قیمت میں وہ لوگ لیتے, اور انگلینڈ لے جا کر پروڈکشن کر کے بہت مہنگا مہنگا, مہنگی قیمت پر انڈیا لا کر کے اس کو بیچتے تھے. ہمارے یہاں کاٹن کے سوتراؤ, سوتی کپڑے بنانے والے جھولاہے, وڑ کر لوگ بھوک کی وجہ سے ان کی ہڈیاں سڑنے لگی. ہمارے یہاں کا جو ہینڈی کرافٹ تھا, ونکر لوگ اپنے ہاتھ سے جو کپڑے تیار کرتے تھے, اس پورے سسٹم کو انگریزوں نے توڑ دیا. ڈھاکہ اس وقت ہمارے ہندوستان کا ایک شہر تھا, وہاں ململ کا کپڑا تھا, بہت عمدہ, بہت بہترین, پوری دنیا میں مشہور تھا. ڈھاکہ 1827 میں ڈھاکہ میں 125,000 کا پاپولیشن تھا, وہاں کی وسطی آبادی 125,000 تھی 1827 میں. لیکن جب ہمارے بھارتیہ کاروبار توڑ دیے گئے, ونکروں کا کام ختم کر دیا گیا, ململ کا بزنس برباد کر دیا گیا, تو روزگار ختم ہو گیا, کمائی کے سادھن ختم ہو گئے, لوگ بھوکے مرنے لگے, اور 10 سال میں یعنی 1837 میں ڈھاکہ کی آبادی صرف 20,000 ہو گئی. اندازہ لگاؤ, 1827 میں 125,000 کی وسطی, اور 10 سال کے بعد 1837 میں ڈھاکہ کی آبادی 20,000 ہو گئی. کتنا پاپولیشن گھٹ گیا, ونکر لوگ, ململ بنانے والے لوگ مر گئے, या इधर उधर चले जाने के ऊपर मजबूर हुए। नंबर चार, किसान खेडूत फार्मर उनकी हालत बिल्कुल काबिले रहम हो गई। किसानों पर खेडूतों के ऊपर महसूल टैक्स बड़े भारी भारी लगाए। और अजीब बात बतलाऊं, अंग्रेजों के आने से पहले हमारे देश का हाल ये था कि जमीन जमीन के मालिकों की समझी जाती थी, खेडूतों की मालिकी की समझी जाती थी। बादशाहों ने नवाबों ने खेडूतों की जमीन के ऊपर मालिकी का दावा नहीं किया, लेकिन जब अंग्रेज लोग आए तो अंग्रेजों ने अपनी हुकूमत में ये कानून बनाया कि तमाम जमीन की मालिक सरकार होगी, गवर्नमेंट होगी। और उस वक्त गवर्नमेंट अंग्रेजों की थी, ब्रिटिश गवर्नमेंट ही। और तमाम जमीन की मालिकी अंग्रेज सरकार के हाथ के अंदर हो गई। उस जमाने के अंदर हर साल 30 लाख पाउंड, उस जमाने के 30 लाख पाउंड अंग्रेजों को हमारे भारत देश से नफा मिलता था। ये चार बड़े बड़े जुल्म आप ध्यान में रखिए, अंग्रेजों ने टैक्स लागू किए। यूरोप में इंग्लैंड में औद्योगिक क्रांति आई, सनअती इंकलाब आया। तीसरी चीज, इंडियन हुनर भारतीय बिजनेस उद्योग को तबाह बर्बाद कर दिया। चौथी चीज, खेडूतों पर जुल्म शुरू हुआ। और एक बहुत अहम बात समझो, अंग्रेज लोग भारत पर कब्जा करने के बाद हमारे हिंदुस्तानियों को, भारतीय लोगों को हकीर समझते थे, बैकवर्ड समझते थे, पछात समझते थे, गुलाम समझते थे। हर हर भारतीय नागरिक कोई भी धर्म का हो उसका वो लोग इंसल्ट करते थे, उनको जलील रुसवा करते थे। और भारत में जितने मजहब, जितने धर्म, जितने रिलीजन, उन तमाम मजहब और रिलीजन को भी बुरा भला कहते थे, तौहीन करते थे, इंसल्ट करते थे। और एक बहुत बड़ा खतरनाक काम ये किया कि अंग्रेजों ने हमारे देश में न्यू एजुकेशन पॉलिसी, इसके अंदर वेस्टर्न कल्चर और क्रिश्चियनिटी, ईसाई मजहब, ईसाई धर्म, पश्चिम का कल्चर, संस्कृति, पश्चिमी देश की संस्कृति, वेस्टर्न कल्चर, उस पॉलिसी को पूरे हमारे देश में लागू किया। और इसका मकसद ये था कि पूरे भारत देश वालों को ईसाई बना देवे। डॉक्टर मिकाले, जिनको अंग्रेजों ने इंडिया में न्यू एजुकेशन पॉलिसी का काम सौंपा था, उन्होंने 12 अक्टूबर 1836 के दिन अपनी मां को एक लेटर लिखा। उस लेटर के अंदर ये लिखा, मुझे पक्का यकीन है कि अगर हमारा एजुकेशन सिस्टम पूरे भारत देश में चल गया तो 30 साल के अंदर बंगाल में एक भी मूर्ति पूजा करने वाला बाकी नहीं रहेगा, क्योंकि बंगाल पर अंग्रेजों ने पहले कब्जा किया था, इसीलिए बंगाल के अंदर उन्होंने पहले एजुकेशन पॉलिसी चलाई। इसलिए डॉक्टर मीकाले अपनी मदर को लेटर में लिखते हैं कि अगर हमारी एजुकेशन पॉलिसी चल गई तो आने वाले 30 साल के अंदर हम तमाम हिंदुओं को क्रिश्चियन बना लेंगे और पूरे बंगाल में एक भी मूर्ति पूजा करने वाला नहीं रहेगा। अंग्रेजों ने अपना क्रिश्चियन रिलीजन मजहब धर्म, अपना वेस्टर्न कल्चर, अपनी यूरोपियन स्टाइल, हर चीज को इस मुल्क के अंदर चलाना शुरू किया। हमारे देश में जो पुराने मदरसे, पाठशाला, पुरानी पाठशाला थी, सबको खत्म कर दिया और आहिस्ता आहिस्ता उनको हमारे मुल्क से मिटाना शुरू कर दिया। अंदाजा लगाओ कि एजुकेशन के नाम पर अंग्रेजों ने पूरे मुल्क को ईसाई स्टेट बनाने का नापाक प्रोग्राम बनाया। कितनी खतरनाक और कितनी नापाक चाल उनकी होगी। अंग्रेज हमारे देश में आकर जहां उन्होंने हमारे देश की इकोनॉमिक खराब की, आर्थिक व्यवस्था को लूटा, हमारे देश के अंदर जो नेचुरल सोर्सेस ऑफ इनकम है, कुदरती आवक के साधन, उसको लूटा, वहीं पर उन्होंने हमारे देश के धर्म मजहब, उसको भी लूटना और बर्बाद करना शुरू किया। वो इस मुल्क को एक मुकम्मल ईसाई स्टेट बनाना चाहते थे। ये तो हमारे बुजुर्गों की कुर्बानियों की बरकत है। एक बहुत बड़ा नाम मिलता है, हजरत मौलाना रहमतुल्लाह केरानवी, दिल्ली के करीब में केराना है, वहां के रहने वाले थे हजरत मौलाना रहमतुल्लाह केरानवी रहमतुल्लाह अलैह। 1857 1857 की आजादी की लड़ाई में बहुत आगे आगे थे। उन्होंने बाइबल, इंजील के जो अलग अलग नुस्खे थे उसका बहुत डीप में रिसर्च किया और बहुत डीप रिसर्च करने के बाद उन्होंने इजहारुल हक नाम की एक किताब लिखी। आज भी ईसाई कंट्रीज के अंदर बहुत से कंट्री वो है जहां पर ये किताब बैंड है, ले नहीं जा सकते। फारसी, अरबी, उर्दू, अंग्रेजी, गुजराती, बहुत सारी भाषाओं में ये इजहारुल हक किताब मिलती है। अंग्रेज लोग यूरोप से पादरी फंडर को लाए और पादरी फंडर ने आकर के अपनी जमात, अपनी फौज पूरे हिंदुस्तान के अंदर फैलाना शुरू की, जा जाकर के वो ईसाइयत का प्रचार करते थे, ईसाइयत की इशात और तबलीग करते थे। हजरत मौलाना रहमतुल्ला साहब केरानवी रहमतुल्ला अलैह 1854 में आगरा शहर में एक बड़े मजमे के अंदर बड़ी पब्लिक के सामने आपने पादरी फंडर को चैलेंज किया और बहुत जोरदार अंदाज में आपने पादरी फंडर को हराया। 1857 की जंगे आजादी के लिए जब पूरे मुल्क के उलमाए किराम ने एक फतवा दिया, उस फतवे के ऊपर सबने सिग्नेचर किए और हजरत मौलाना रहमतुल्ला साहब केरानवी ने भी अंग्रेजों के खिलाफ फतवे के ऊपर सिग्नेचर किया और खुद 1857 में केराना शहर में अंग्रेजों के खिलाफ उन्होंने बहुत बड़ी लड़ाई लड़ी और 1857 की लड़ाई में नाकाम होने के बाद हजरत मौलाना रहमतुल्ला साहब मक्कतुल मुकर्रमा तशरीफ ले गए और मक्कतुल मुकर्रमा में मदरसा आपने खोला जिसका नाम है मदरसा सौलतिया। कलकत्ता की एक औरत थी सौलत बेगम, उसने अच्छी खासी चंदे की रकम दी तो फिर उसी के नाम और यादगिरी के ऊपर मदरसा सौलतिया कायम किया। अल्हम्दुलिल्लाह हमने हज के मौके के ऊपर वो मदरसा देखा है, मदरसा सौलतिया। गर्ज ये कि हमारे मुल्क को जब 1857 में मुकम्मल गुलाम बना लिया तो पूरे मुल्क के मुसलमान अंग्रेजों को निकालने के लिए खड़े हो गए। उससे 100 साल पहले 1757 में नवाब सिराजुद्दौला ने पलासी के मैदान में अंग्रेजों के सामने लड़ाई लड़ी। 1799 में सुल्तान टीपू शहीद मैसूर श्रीरंगापट्टनम के मैदान में अंग्रेजों के सामने शहीद हुए। कार्ल मार्क्स जो बड़े अंग्रेज राइटर है वो लिखते हैं कि 1857 में बहादुर शाह जफर बादशाह को, जो आखिरी मुगल बादशाह है, उनको लड़ाई की कमान संभालने के लिए तैयार किया गया। हिंदू सिपाही, हिंदू सोल्जर्स बहादुर शाह जफर के पास गए और बाकायदा रिक्वेस्ट की कि आप कमान संभाल लीजिए अंग्रेजों के खिलाफ लड़ने के लिए। तो उसके दो बेनिफिट हुए, दो फायदे हुए। एक तो ये कि हिंदू मुस्लिम एकता हो गई, हिंदू मुस्लिम अलायंस इत्तेहाद हो गया, और दूसरा फायदा ये हुआ कि दिल्ली कैपिटल था इसलिए ये मूमेंट, ये चढ़वड़, ये तहरीक पूरे मुल्क के अंदर आम हो गई और पूरे मुल्क के अंदर अंग्रेजों के खिलाफ आजादी की आग लग गई। बहादुर शाह जफर ने बहुत होशियारी से अपने एक कर्नल जनरल بخت خان کو پوری لڑائی کا کمانڈر ان چیف بنایا، جو بہت اونچی ہمت والے تھے اور جنگ کے اندر بڑے ایکسپرٹ تھے. بہادر شاہ ظفر نے 1857 کی آزادی کی مومنٹ کے لیے 10 آدمیوں کی ایک کمیٹی بنائی، جس میں 5 ہندو 5 مسلمان تھے، اور بہت ہی اچھی ترتیب سے انگریزوں کے خلاف جنگ شروع کی. 1857 میں ایک بہت بڑے عالم مفتی کرام الدین صاحب نے باقاعدہ ایک مذہبی فتویٰ، دھارمک آرڈر جاری کیا. اس میں لکھا تھا کہ برٹش گورنمنٹ کے خلاف بھارت کی آزادی کے لیے جہاد کرنا فرض عین ہے، ہر مسلمان کے لیے کمپلسری ہے، اور ہر ایک آدمی انگریزوں کے خلاف اینٹی برٹش اس وار میں، اس جہاد کے اندر اپنی کیپیسیٹی، اپنی طاقت کے مطابق پورا حصہ لے وے. مولانا عبد القادر صاحب، قاضی فیض احمد بدایونی، مولانا رحمت اللہ، ڈاکٹر وزیر اکبر آبادی، مولانا مبارک علی رامپوری، مفتی صدر الدین صاحب، علامہ فضل حق خیر آبادی، سب نے اس فتوے پر سگنیچر کر کے پورے ملک کے اندر آزادی کی آگ لگا دی. یہ 1857 کا موقع تھا. وہی علامہ فضل حق خیر آبادی، انگریزوں نے ان کو انڈمان لے جا کر کے قید کر دیا. انڈمان جنگل تھا، جنگلی لوگ، جنگلی جانور، کوئی زندگی کی سہولیات نہیں. وہاں علامہ فضل حق خیر آبادی کو بھیج دیا، اور وہیں پر آپ شہید ہوئے. آج بھی انڈمان کے اندر حضرت علامہ فضل حق خیر آبادی رحمت اللہ علیہ کی کتاب ہے، قبر مبارک موجود ہے. انڈمان میں ہمارے علاقے کے کچھ لوگ بزنس کے لیے رہتے ہیں. میرا سفر ہوا تو وہاں بڑے بوڑھے لوگوں نے بتلایا کہ چاروں طرف دریا کے بیچ میں ہم لوگ رہتے ہیں. آئرلینڈ پر سونامی، قدرتی طوفان، دریا کا طوفان، سب کچھ آتا ہے، لیکن آج تک انڈمان نکوبار کی حفاظت ہوئی. کا اس کی وجہ یہ ہے کہ انگریز لوگ ہندوستان کی آزادی میں جو بڑے بڑے علماء کرام، اللہ والے، اولیاء اللہ، بزرگان دین کو لا کر یہاں قید کرتے تھے، انہوں نے ان آئرلینڈ پر عبادت کی. بہت سو کا یہی انتقال ہوا، ان کی قبریں بنی، تو کہا ان کی مبارک قبروں کی برکت سے اللہ تعالیٰ ان آئرلینڈوں کو، ان آئرلینڈس کو، ان جزیروں کو، ان ٹاپوؤں کو سونامی طوفان عذاب سے بچا کر کے رکھتے ہیں. کیسی بڑی بات، کیسی بڑی چیز، کتنے علماء کرام کو وہاں انڈمان کی جیل کے اندر डाला गया। हजरत मौलाना सरफराज अली, हजरत मौलाना रहमतुल्ला केरानवी, इन सब हजरात ने जब जंग शुरू की तो थाना भवन जो देवबंद सहारनपुर के करीब में है, वहां उस वक्त कुतुबुल अख्ताब हजरत हाजी इमदादुल्ला साहब मुहाजिर मक्की रहमतुल्ला अलैह रहते थे, वही आपका वतन था। जब फतवा उनके पास पहुंचा तो थाना भवन के उलमाए किराम हजरत हाजी इमदादुल्ला साहब मुहाजिर मक्की रहमतुल्ला अलैह पूरी तैयारी कर ली कि हम भी अंग्रेजों के खिलाफ लड़ेंगे। उन्होंने अपने खास भरोसे वाले आदमी काजी अब्दुर रहीम साहब को सहारनपुर भेजा, इसलिए कि इन्होंने प्लान बनाया अंग्रेजों पर अटैक करने का, हमला करने का पूरी प्लानिंग की और पूरी समझदारी के साथ तैयारियां की और हाथी खरीदने के लिए सहारनपुर भेजा। जब काजी अब्दुल रहीम साहब हाथी खरीदने के लिए सहारनपुर गए तो सहारनपुर के डिस्ट्रिक्ट मजिस्ट्रेट मिस्टर स्पिंकी अंग्रेज ने हजरत काजी अब्दुल रहीम साहब की धरपकड़ की, गिरफ्तार किया और फांसी दे दी और आपके साथियों को गोली मार दी। 1857 की आजादी की मूवमेंट चरवड़ में डिस्ट्रिक्ट सहारनपुर के सबसे पहले शहीद हजरत काजी अब्दुल रहीम साहब रहमतुल्लाही ताला अलैह। शामली बड़ा शहर है, देवबंद सहारनपुर के करीब, मुजफ्फरनगर के करीब। सबसे पहले उलमाए किराम ने, बुजुर्गान दीन ने शामली के अंदर अंग्रेजों के खिलाफ जंग शुरू की। शामली के राजा मोहार सिंह अंग्रेजों के खिलाफ लड़ाई कर रहे थे, उनकी हेल्प और मदद की जरूरत थी। अंग्रेज कमांडर एडवर्ड्स ने गुरखा फौज की मदद से शामली पर कब्जा कर लिया था, लेकिन हजरत हाजी इमदादुल्ला साहब मुहाजिर मक्की रहमतुल्ला अलैह और उनके साथियों के मशवरे से शामली के अंदर बाकायदा जंग शुरू हुई। हजरत हाफिज जामिन शहीद रहमतुल्ला अलैह कमांडर इन चीफ बने। मौलाना मोहम्मद कासिम साहब नानोतवी, हजरत मौलाना रशीद अहमद गंगोही, वो भी उस जिहाद में शामिल हुए। ये दोनों दारुल उलूम देवबंद के फाउंडर है, स्थापक है, बानी है। हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी, कुतुब आलम हजरत मौलाना रशीद अहमद गंगोही, इन लोगों ने शामली के अंदर अंग्रेज आर्मी के साथ घमसान मुकाबला किया। काजी इनायत अली साहब की फौज ने भी हमला किया और अंग्रेजों को घेरे में ले लिया। यहां तक कि अंग्रेज किले में बंद हो गए, शामली के किले का दरवाजा बंद कर लिया। वो किला बहुत मजबूत था, जोरदार लड़ाई हुई, आजादी के कितने मुजाहिदीन शहीद हो गए। चूंकि ये बेचारे खुले मैदान में, अंग्रेज अंदर, लेकिन इन लोगों ने मुल्क की आजादी के लिए जान की परवाह नहीं की। 3 दिन तक जंग चली। हजरत हाफिज आमीन शहीद रहमतुल्लाह अलैह पूरी बहादुरी के साथ आगे बढ़े, शामली के किले का दरवाजा तोड़ डाला और मुजाहिदीन ने शामली के किले का कब्जा कर लिया। हजरत हाफिज आमीन शहीद को अंग्रेजों की गोली लगी, शहीद हो गए। 113 के करीब अंग्रेज सिपाही मारे गए और हमारे हिंदुस्तानियों का, हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी, महाराणा रशीद अहमद गंगोही, इन लोगों की आर्मी का शामली के ऊपर कब्जा हो गया। हजरत हाफिज जामिन शहीद रहमतुल्लाह अलैह, अजीब उनका किस्सा और वाकिया है। सुबहान अल्लाह, थाना भवन में आपकी कब्र मुबारक मौजूद है, जहां मुजद्दीद मिल्लत हजरत मौलाना शाह अशरफ अली थानवी रहमतुल्लाह अलैह की कब्र मुबारक है। उसके रास्ते में हजरत हाफिज जामिन शहीद रहमतुल्लाह अलैह की कब्र मुबारक है। मैंने अपने बुजुर्गों और असातिज़े किराम से सुना कि हजरत हाफिज जामिन शहीद रहमतुल्लाह अलैह की कब्र मुबारक के ऊपर बेर है, बेरी का दरख्त। तो मैंने भी देखा है, लेकिन कहा कि हजरत हाफिज साहब की कब्र पर जो बेर का दरख्त है उसमें से जन्नत का लुत्फ और मजा आता है। का कुतुबुल अख्ताब हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब मुहाजिर मदनी रहमतुल्लाह अलैह, जिनकी किताब फजाइल आमाल है, जिंदगी के आखिरी दिन आपने मदीने पाक में गुजारे, तो कहा हिंदुस्तान से कोई आता मदीने पाक तो थाना भवन में हजरत हाफिज जामिन शहीद रहमतुल्लाह अलैह की कब्र मुबारक से बेरी के बेर कोई ले जाता, हजरत उसको मुंह में रख के चूसते और इरशाद फरमाते कि इसमें जन्नत का मजा आता है। यही हजरत हाफिज जामिन शहीद रहमतुल्लाह अलैह 1857 की शामली की बैटल लड़ाई के कमांडर इन चीफ थे। हजरत मौलाना मोहम्मद मजहर साहब नानोतवी रहमतुल्लाह अलैह, नानोता छोटा सा गांव, लेकिन हजरत सैयद इस्माइल शहीद, हजरत शाह इस्माइल शहीद रहमतुल्लाह अलैह, जो दोनों बुजुर्ग मुल्क की आजादी के लिए बालाकोट में लड़े, दुश्मनों से लड़े, उनके मुबारक कदम नानोता में पड़े। नानोता में कैसे कैसे औलिया तैयार हुए। हजरत मौलाना मजहर साहब नानोतवी रहमतुल्लाह अलैह का ये किस्सा है कि वो भी शामली थाना भवन के महाज और लड़ाई में शामिल थे। जब बहुत सारे लोग शहीद होकर जमीन पर गिरे, हजरत मौलाना मजहर साहब नानोतवी भी जमीन पर जख्मी होकर के गिरे। حضرت حافظ زامین شہید رحمت اللہ علیہ ایک طرف ہے، آسمان سے جنت سے حوریں اتر رہی ہے، جنت کے بہترین سونے چاندی کے پیالوں میں جنتی پانی لے کے آ رہی ہے، تمام شہیدوں کو وہ پلا رہی ہے، ایک حور اپسرا حضرت مولانا مظہر صاحب نانودوی کے پاس پہنچی، جنتی پیالہ جنتی پانی حضرت کے ہونٹ پر رکھا، دوسری حور نے آواز لگائی کہ ان کو نہیں، اس لیے کہ ابھی یہ زندہ ہے، ان کی زندگی باقی ہے، تو اس حور نے پیالہ ہٹا لیا، لیکن جنت کی نعمت صدا باقی رہنے والی، کبھی فنا ہونے والی نہیں، تو اس جنتی پیالہ جو آپ کے ہونٹ مبارک پر لگ گیا، تو بعد میں زخم اچھے ہوئے، پھر سہارنپور آئے، مدرسہ مظاہر العلوم سہارنپور قائم، اس کو آگے بڑھایا، تو جب تک زندہ رہے آپ اپنے ہونٹ کو چوستے رہتے تھے، فرماتے تھے کہ وہ جو جنتی حور نے تھوڑی دیر کے لیے پیالہ میرے ہونٹ سے لگایا، تو جنت کی نعمت تو ہمیشہ باقی رہنے والی ہے، تو اس کا مزہ میرے ہونٹ کے اوپر باقی ہے۔ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ بڑے لیڈر تھے، بڑے اللہ کے ولی تھے، جو بھی آپ سے ملاقات کرتا متاثر ہو جاتا۔ 1857 میں جب جنگ شروع ہوئی تو ہزاروں مسلمان آپ کے آجو باجو جمع ہو گئے، پورے ملک میں آپ کے مریدین تھے، سب نے آپ کے اشارے مشورے کے اوپر 1857 کی آزادی کی مومنٹ میں بہت بڑا حصہ لیا۔ شاملی کی جنگ کے موقع پر ایک کمانڈر کی حیثیت سے حضرت مولانا حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ خود لڑائی کے اندر شامل ہوئے، آپ کے چاروں بڑے رفیق دوست مرید حضرت مولانا عبد الغنی صاحب، مولانا محمد یعقوب صاحب، مولانا محمد قاسم صاحب نانودوی، مولانا رشید احمد گنگوئی، یہ سب نے شاملی کے میدان میں انگریزوں کے خلاف زوردار لڑائی لڑی۔ انگریزوں نے ان کے پاس توپ، بڑا توپ خانہ تھا جس میں بہت ساری توپیں تھیں، بھاری بھاری توپیں، تو انگریزوں نے اپنا پورا توپ خانہ شاملی بھیجا، اس سے خوف اور ڈر کا ماحول ہو گیا۔ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ نے مولانا رشید احمد گنگوہی کو کمانڈر بنا کر 40 مجاہدین کی ٹکڑی تیار کی کہ جاؤ انگریزوں کا توپ خانہ روک لو، اور ان کو ایک پلاننگ سمجھائی۔ یہ 40 مجاہدین رات کے اندھیرے میں راستے کے دونوں کنارے بیٹھ گئے، آدھی رات پر انگریز سپاہی پہرے والے توپوں کو لے کر جا رہے تھے، تو ان 40 مجاہدین نے چاروں طرف سے اچانک ایک ساتھ گولیاں چلانا شروع کی، تو انگریز گھبرا گئے کہ یہ اٹیک کرنے والے بہت زیادہ ہے، تو وہ توپ خانہ وہیں چھوڑ کر کے بھاگ گئے۔ حضرت مولانا رشید احمد گنگوئی رحمت اللہ علیہ کی ٹکڑی نے یہ پورا توپ خانے پر قبضہ کر لیا، اور اپنے پیر و مرشد حضرت حاجی امداد اللہ صاحب مہاجر مکی کے سامنے لے جا کر کے رکھ دیا۔ ये थाना भवन के अंदर अंग्रेजों के तोपखाने के ऊपर कब्जा हुआ। बाद में जब अंग्रेजों ने नए नए हथियार और नई फौज के जरिए अटैक किया तो पूरे थाना भवन के ऊपर बहुत जुल्म किया। मकान के ऊपर केरोसिन डाल डाल करके उनको जला के राख बना दिया। थाना भवन के 1000 इंसानों को कत्ल कर दिया और 2 साल तक थाना भवन के लोगों पर जुल्म किया। लोग मकान छोड़कर भागने पर मजबूर हो गए। जब लंबे जमाने के बाद लोग थाना भवन वापस हुए तो देखा कि थाना भवन में एक महाजन वाला बाग है, बाड़ी है, उसमें 132 शहीदों की लाश दरख्तों के ऊपर लटक रही थी। फिर हजरत हाजी इमदादुल्ला साहब मक्कतुल मुकर्रमा तशरीफ ले गए। हजरत मौलाना रशीद अहमद गंगोई रहमतुल्ला अलैह 6 साल तक जेल में रहे, 6 महीने तक अंग्रेजों की जेल में रहे। अंग्रेजों ने चूंकि हमारे मुल्क को ईसाई मुल्क बनाने का फैसला किया था, इसीलिए अंग्रेजों के खिलाफ लड़ने के लिए जंग के मुजाहिदीन तैयार करने के लिए दारुलूम देवबंद को कायम किया गया। 1867 ईस्वी 1283 हिजरी दारुलूम देवबंद को कायम किया गया। दारुलूम देवबंद को कायम करने का अहम मकसद भारत की आजादी के लिए सिपाही तैयार करना, मुल्क को ईसाई स्टेट बनने से बचाना, मुल्क में ईमान और इस्लाम की हिफाजत करना, ये दारुलूम देवबंद का बहुत बड़ा मकसद था। उसको कायम किया गया। अल्लाह ताला उन तमाम आजादी के मतवालों की कब्रों को नूर से मुनव्वर फरमाए, जन्नतुल फिरदौस में आला मकाम अता फरमाए। बहुत कुर्बानियों के बाद, बहुत मेहनत के बाद हमारा मुल्क आजाद हुआ है और मुसलमानों ने बहुत बड़ी कुर्बानियां दी है। ये तो मैंने बहुत थोड़ा सा हिस्सा आज पहले हिस्से में सुनाया। इंशाअल्लाह दूसरा हिस्सा आइंदा कल की मजलिस में अर्ज करेंगे। सुभान रब्बिक रब्बिल इज्जत अम्मा यसिफून وسلام على المرسلين والحمد لله رب العالمين